أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين إن في خلق السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب الذين يذكرون الله قياما وقودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار اللہ تعالیٰ کا بے انتہا احسان اس کے فضل اس کا کرم اتنے احسانات اور اتنے فضل اور اتنے کرم ہیں کہ ان کا شمار ممکن نہیں اس کے احسانات کے شکر جتنی بھی کوشش کی جائے توفیق نہیں ملتی اس جلسے پر بھی ہم نے اللہ کے بے انتہا فضلوں کو نازل ہوتے دیکھا باوجود اس کے کہ توقع سے بھی بڑھ کر حاضری تھی حالانکہ توقعات بھی کافی بلند تھیں پھر بھی سارے انتظام خدا کے فضل سے اتنی عمدگی سے اس خوش اسلوبی سے جاری ہوئے کہ یوں محسوس ہوتا تھا کہ بہتا ہوا پانی ہے نہ اس پر کسی کو زور لگانا پڑ رہا ہے نہ اس کا رخ معین کرنا پڑ رہا ہے ایک خودرو سی چیز تھی جو خود بخود گزرتی چلی جا رہی تھی گزشتہ سال جو تعداد جلسے کی حاضری کی پنڈالوں میں گنتی کے ذریعے معلوم ہوئی تھی اس سے پتہ چلتا تھا کہ مستورات میں 69,000 سم تھنگ یعنی 69,000 کچھ تعداد تھی اور مردوں میں 85,000 کچھ تعداد تھی. یہ وہ تعداد ہے جو جلسگاہ کے اندر موجود ہوتی ہے, اور باقاعدہ کارکنان جن کے سپر چھوٹے چھوٹے خطاط کیے گئے ہیں وہ شمار کرتے ہیں. اس کے علاوہ ایک بڑی تعداد ہے جو پارکوں میں ہوتی ہے, لنگر خانوں میں کام کر رہی ہوتی ہے, ارد گرد کھڑی ہوتی ہے, سڑکوں پر, وہ اس شمار میں نہیں ہے. اس سال خدا کے فضل سے عورتوں کی تعداد کی گنتی 85,000 تک پہنچ گئی اور مردوں کی 1,28,000 تک پہنچ گئی. تو جو توقع تھی ہمیں کہ اتنے آئیں گے زائد انشاءاللہ, اس سے بھی بڑھ کر خدا تعالیٰ نے فضل فرمایا. لیکن جہاں تک میں نے جائزہ لیا ہے, مختلف مہمانوں سے پوچھا ہے, مختلف ایسے کارکنان سے جن کو میں سمجھتا تھا کہ وہ مجھے صحیح رپورٹ کریں گے اپنے طور پر, ہر پہلو سے انتظام گزشتہ سال کی نسبت بہتر ہی رہا ہے. اور دراصل انتظام کی خوبی ہی اس کی خاموشی ہے. جتنا اعلیٰ انتظام ہو اتنے ہی اس کے کارندے پس منظر میں چلے جاتے ہیں. ان کے متعلق پتہ نہیں لگتا کہ کون ہے, کیا کر رہے ہیں, کوئی ان پر بوجھ بھی پڑ رہا ہے کہ نہیں, صرف کام ہوتا ہوا دکھائی دیتا ہے. چنانچہ یہ مسئلہ جب میں نے سوچا تو میری توجہ اللہ تعالیٰ کی اس کائنات پر کی طرف منتقل ہو گئی, اس عظیم کارخانہ قدرت کی طرف منتقل ہو گئی. اور میں نے سوچا کہ یہ اتنا خاموش ہے, اس طرح کارندے نظر سے غائب ہو چکے ہیں کہ بہت سے بدقسمت انسان اس بات کا انکار ہی کر بیٹھے ہیں کہ ان کا کوئی چلانے والا ہے. چھوٹے چھوٹے دنیا کے کارخانے جب خود بخود چل رہے ہوتے ہیں تو ان کو دیکھ کر تو وہ تصور بھی نہیں کر سکتے کہ ان کے پیچھے کوئی کار فرما نہیں ہے, کوئی ہاتھ نہیں ہے جو اس کو منظم کر رہا ہے, کوئی منتظم نہیں ہے جو اس کو چلا رہا ہے. لیکن اس عظیم کارخانہ قدرت کی طرف نظر ڈالتے ہیں, ہر روز اس سے استفادہ کرتے ہیں, سانس لیتے ہیں, اس میں دن رات اپنے سارے فوائد حاصل کرتے ہیں, لیکن اس طرف ان کا ذہن جاتا ہی نہیں کہ اس کارخانے کو چلانے کے لیے بھی کوئی انتظام ہونا چاہیے. اور جتنا انتظام نہ نظر آئے اتنا ہی بڑی خوبی اس کے پیچھے مخفی ہوا کرتی ہے. ان دونوں کے درمیان ایک یہ تناسب ہے, جتنا نمایاں کام کرنے والا نظر آ رہا ہو اتنا ہی کام کمزور ہوتا ہے, جس حد تک وہ غائب ہونا شروع ہو جائے اتنا ہی اعلیٰ انتظام ہوتا ہے. اور کارخانہ قدرت سے تو چلانے والے ایسے غائب ہو چکے ہیں کہ دنیا کی باریک نظر رکھنے والوں کو بھی نظر نہیں آ رہے. چنانچہ میں نے غور کیا تو حیرت ہوئی یہ دیکھ کر کہ اس ساری کائنات میں ان گنت وجود ہیں جن کے رزق کا روزانہ انتظام ہو رہا ہے, ہر ثانیہ انتظام ہو رہا ہے. چنانچہ قرآن کریم فرماتا ہے, وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا يعلم مستقرها ومستودعها. کہ اس زمین آسمان میں کوئی ایک بھی جاندار ایسا نہیں جس کے رزق کا اللہ تعالیٰ نے انتظام نہ فرما دیا ہو, اور صرف رزق ہی کا نہیں اس کی رہائش کا بھی انتظام فرما رکھا ہے. اور خدا جانتا ہے کہ کس نے عارضی ٹھکانہ کہاں کرنا ہے اور مستقل ٹھکانہ کہاں کرنا ہے. چنانچہ یہ جو کائنات میں پھیلے ہوئے اس جو میں اور زمین کے اندر اور سمندر کے اندر اور ہواؤں میں پھیلے ہوئے جو جانور ہیں ان کی قسمیں ہی شمار میں نہیں آ سکتی. سمندر کے اندر جو زندگی نظر آتی ہے وہ اتنی حیرت انگیز ہے اور اتنی مختلف شکلیں ہیں اس کی, اور اس طرح ان کو خدا تعالیٰ نے اپنی ضرورت کے مطابق آراستہ کر رکھا ہے اور ایسا حسین توازن قائم کر رکھا ہے کہ ایک خاموش سمندر کی سطح کے نیچے ایک پوری کائنات بس رہی ہے. اور ایسے سمندروں میں بھی جہاں پہلے سائنسدانوں کا خیال تھا कि यहां कुछ भी नहीं हो सकता। नीचे रेत, खास किस्म की रेत ने तहें जमा रखी थी और बज़ाहिर वहां जिंदगी के आसार नजर नहीं आते थे। अब उन्होंने गोताखोरी के जरिए ऐसे सामान पैदा कर लिए हैं कि बाज़ दफ़ा वो बहुत लंबे अरसे तक, सुबह से शाम, शाम से सुबह तक रोशनी के आलात लेकर और बहुत से कैमरे वगैरह लेकर वहां पहुंचते हैं। तो उन्होंने उन समंदरों के किनारों पर जो अरब के रेगिस्तान के साहिल के साथ साथ हैं, उन्होंने ये देखकर बेइंतहा हैरत का इजहार किया है कि मसलन जब हम वहां पहुंचे जमीन नीचे समंदर की तह में, तो रेत के सिवा कुछ नजर नहीं आता था, कामिल खामोशी थी। फिर हमने आहिस्ता से जब गौर से देखना शुरू किया तो बहुत से जानवर भेस बदल कर खामोश बैठे हुए थे कि उनका शिकार पास से गुजरे तो वो उसको खा जाए, और अजीब अजीब किस्म के कैमोफ्लॉज किए हुए थे उन्होंने। बाजों की सिर्फ आंखें रेत में से चमक रही थीं, बाजों के बाजू बाहर निकले हुए थे, बाज पौधों की तरह जमीन में गड़ के खड़े थे, और जिनको हम पौधे समझ रहे थे वो जानदार थे, इंतजार कर रहे थे कि कब अल्लाह उनका रिस्क भेजे। और फिर जब मौसम वक्त बदला, सूरज डूबा, रात आई, तो अचानक वहां बे इंतहा और जानदार भी पैदा हो गए। और उस रेत में जहां बजाहिर कुछ भी खाने के लिए नहीं था, उन सब के खुराक का इंतजाम मौजूद था। और नहायत खामोशी के साथ एक पूरी कायनात बसती हुई उनको दिखाई दी। अभी भी वो इस पर तहकीक कर रहे हैं, और जो तस्वीरें शाया हुई हैं उनको देखकर हैरत होती है अल्लाह ताला की सनत पर और उसकी मुसव्वरी पर। इसी तरह रेगिस्तान के मुतालिक, जहां दर्जा हरारत 140 तक पहुंच जाता है, लकोदक सहरा जिसको कहते हैं, कहते हैं वो कोई चीज हो ही नहीं सकती। अब वहां साइंसदानों ने तहकीक शुरू की तो उस पर भी बड़े दिलचस्प मजामीन शाया होने शुरू हुए हैं। वो कहते हैं कि उधर सूरज डूबा और रेत जरा ठंडी होने शुरू हुई तो हर तरफ से जिंदगी फूटने शुरू हो गई। कुछ जानवर ऐसे हैं जो निस्बतन कम दर्जा हरारत पर जिंदा रहते हैं, वो और गहरे जमीन में गए हुए थे जहां तक सूरज की गर्मी असर नहीं करती थी। उन्होंने सुराख बनाकर वहां अपनी जाय रिहायश रखी हुई थी। कुछ जरूर ज्यादा गर्मी बर्दाश्त कर लेते हैं, वो और करीब थे, कुछ और ज्यादा करीब थे। और ये जो सांडे और इस किस्म के जानवर हैं जो बहुत ज्यादा गर्मी बर्दाश्त कर सकते हैं, सबसे पहले ये नजर आने शुरू हुए। और अचानक हमने देखा कि फिर और चीजें निकलनी शुरू हुई जमीन से, फिर और चीजें निकलनी शुरू हुई, और सारा वीराना आबाद हो गया। और किसी ने शबनम चाटी, किसी ने कुछ और खाया, कहीं से आसमान से उतरने वाले और खुराक के इंतजाम अल्लाह ताला ने कर रखे थे, उनसे इस्तेफादा किया, और यूं मालूम होता था कि जंगल में मंगल आबाद हो गया है। जमीन पर जो हशरातुल अर्ज हैं उनकी किस्में बे इंतहा हैं, शुमार में नहीं आ सकती। और जो जानवर हैं आम मोटे चलने फिरने वाले, उनकी भी इतनी किस्में हैं, और हर किस्म फिर आगे इस तरह आगे तकसीम हो चुकी है। और हैरत की बात यह है कि हर एक की खुराक का मुनासिब इंतजाम मौजूद है, और वेस्ट प्रोडक्ट का कोई नुकसान नजर नहीं आ रहा कहीं। यह है अल्लाह ताला की कुदरत का एक हैरत अंगेज कमाल कि दुनिया में छोटा सा भी आप कारखाना बनाएं तो वेस्ट प्रोडक्ट एक मुसीबत बन जाती है। वो फुजला जो हर पैदाइश के का लाजमा है, जब कोई चीज पैदा करते हैं कुछ फुजला होगा और वो नुकसानदेह होता है, उसको कहां फेंकें, किस तरह उसको खत्म करें, ये एक बड़ी मुसीबत बनी हुई है आज के इंसान के लिए जो बहुत बड़ा खल्लाक बना फिरता है। आए दिन ऐसे वाकयात हो रहे हैं कि एटम का फुजला कहां फेंकें, रोजमर्रा कारखानों का फुजले का क्या करें, और बाज़ इलाकों में तो उसके नतीजे में आम जिंदगी हलाक होना शुरू हो गई है उस फुजले के नतीजे में। चुनाचे अमेरिका और कैनेडा में बाज़ इलाकों में सल्फर फिजा में इतनी ज्यादा बढ़ गई कि उससे सल्फ्यूरस एसिड बनकर झीलों के पानी को उसने तेजाबी कर दिया, और आहिस्ता आहिस्ता उसकी तेजाबियत इतनी बढ़ गई कि वहां जानदार मरने शुरू हो गए। और वही पानी फिर जब पीते हैं इंसान भी तो वो एक जहर का चक्कर चल पड़ता है, सारी जिंदगी में घूम रहा है। تو چھوٹے سے کارخانے ہیں معمولی، اس کارخانہ قدرت کے مقابل پر کوئی حیثیت ہی نہیں رکھتے جو خدا تعالیٰ نے ساری کائنات میں چلا رکھا ہے، اور ویسٹ پروڈکٹ کا مسئلہ ہی حل نہیں ہو رہا، کیا کریں؟ اور اس طرف نظر نہیں کرتے کہ خدا تعالیٰ نے جو کارخانہ بنایا ہے اس کا اصول یہ ہے کہ ایک کی ویسٹ پروڈکٹ دوسرے کی غذا بن گئی ہے، اور ایک ذرہ بھی ضائع نہیں ہو رہا، اور ہر چیز گھوم کر پھر واپس اس کائنات میں چلی جاتی ہے، اور توازن وہی برقرار رہتا ہے. آپ آکسیجن کھاتے ہیں اور کاربن ڈائی آکسائڈ نکالتے ہیں، پودوں کی وہ غذا بن جاتی ہے. جتنے جاندار سانس لیتے وقت نکالتے ہیں کاربن ڈائی آکسائڈ، وہی پودے کھا رہے ہوتے ہیں اور تازہ آکسیجن بنا بنا کے واپس پھینک رہے ہیں. بے شمار جاندار ایسے ہیں جو دوسرے جانداروں کے فضلے پر پل رہے ہیں، اور فضلہ اگر نہ ہو تو زمیندار جانتا ہے کہ اس کی فصل پر بھی کتنا برا اثر پڑتا ہے. لیکن اتنا حسین توازن ہے کہ ہر جاندار کا فضلہ کسی اور جاندار کے کام آ رہا ہے، اور پھر وہ صفائی کا انتظام بھی ساتھ ساتھ اسی طرح ہوتا چلا جا رہا ہے. چنانچہ افریقہ کے جنگلوں میں بعض علاقوں میں جہاں ہاتھی رہتے ہیں، ان کے متعلق سائنسدانوں نے تحقیق کی ہے کہ اگر ان کا فضلہ صاف کرنے کا خدا تعالیٰ نے انتظام نہ کیا ہوتا تو پہاڑ بن جاتے وہاں فضلے کے، اور پھر کوئی چیز وہاں بس نہیں سکتی تھی. مگر چھوٹے چھوٹے کیڑے ہیں جو رات کے وقت نکلتے ہیں اور گولے بنا بنا کے اس فضلے کے، اس کو الگ لے جا کے سوراخوں میں نیچے داخل کر کے اپنے خوراک کو کی حفاظت کا انتظام بھی کر رہے ہوتے ہیں، اور رات رات میں ہی سارا جنگل وہ صاف کر دیتے ہیں، اور ان کی خوراک ہے وہ فضلہ. اور جو ان کا فضلہ ہے اس کے اوپر الگ جاندار انتظار کر رہے ہوتے ہیں کہ اب یہ فارغ ہوں کھا پی کر، اور جو فضلہ ان کا ہوگا پھر ہم اس کو کھا کر اس پر پلیں گے. اور اتنا کامل چکر ہے یہ کہ اس میں بیچ میں کوئی ایک ذرہ بھی نہیں ہے جو ضائع ہو رہا ہو، اور ہمیں محسوس بھی نہیں ہوتا کہ کائنات کس طرح چل رہی ہے. پانی کا انتظام دیکھیں، سمندر سے کس طرح پانی اٹھ رہے ہیں خاموشی کے ساتھ، پہاڑوں پر جا کر واپس آ رہے ہیں. اگر یہ پانی اس طرح جاری نہ ہو تو اللہ تعالیٰ قرآن کریم میں فرماتا ہے کہ تمہارا پانی اگر سمندر نیچے اتر جائے تو کوئی طاقت نہیں ہے تمہارے پاس کہ اس کو واپس کھینچ لا سکو. نمکین سمندروں کے میں سے صاف پانی اٹھانا اور اس کو پھر اس طرح چلانا کہ بغیر آواز کے، بغیر شور کے، بغیر کسی فساد کے، از خود وہ پانی جہاں پہنچنا ہے وہاں پہنچ رہا ہے، اور کچھ بہہ رہا ہے، کچھ جھیلوں کی صورت میں ہے، کچھ زمین میں جذب ہو کر انسان کے کام آتا ہے، اور سارے کا سارا صاف اور شفاف بھی ہو چکا ہے ذات. اب انسان اتنا بڑے دعوے کرتا ہے صنعت کاری کے، صرف مڈل ایسٹ کے پانی کا مسئلہ ہی نہیں حل کر سکا. ایسی ایسی اسکیمیں بنائی ہیں کہ ساؤتھ پول سے جنوبی جو خطہ ہے اسے برف کے تودے کاٹ کے جہاز ان کو گھسیٹ کر لے کے آئیں، اور وہاں جا کر وہ جتنی برف بچ جائے اس سے وہ پانی دیں، اور اللہ تعالیٰ کا انتظام دیکھیں کس خاموشی سے خود بخود فضا میں بخارات اٹھ رہے ہیں، کوئی پتہ ہی نہیں لگ رہا کیا ہو رہا ہے. اور جو انرجی آ رہی ہے وہ سب جگہ موجود ہے لیکن کسی کو آگ نہیں لگا رہی، ورنہ کارخانوں کے لیے جو ان کو انرجی استعمال کرنی پڑتی ہے اس کی تو بعض دفعہ اتنی خطرناک شکلیں ہیں کہ اس کو سنبھالنا مشکل، اس کے قریب کام کرنا مشکل، اور ایٹامک انرجی تو بہت ہی زیادہ خطرات اپنے اندر رکھتی ہے. اب آرام سے دھوپ پیاری پیاری اتر رہی ہے، اور پوری کارخانے کی طاقت جتنی چاہیے اتنی دے رہی ہے، اس سے کچھ زائد حصہ نہیں کر رہی. اتنے باریک حساب ہیں اس میں، اتنے حیرت انگیز اس میں اعداد و شمار الجھے ہوئے ہیں کہ دنیا کا بڑے سے بڑا کمپیوٹر بھی اس کو حل نہیں کر سکتا اس باریکی کے ساتھ. اس توازن کو رکھنا کوئی معمولی بات نہیں ہے کہ خود بخود ہو چکا ہو. پھر آپ یہ دیکھیں کہ ایک جگہ آپ غور بھی نہیں کرتے، بعض دفعہ ایک درخت کے سائے تلے اوپر نیم نمولیاں لگی ہوئی ہیں کڑوی بدمزہ، اور اس کے نیچے ایک بیل میں شیریں خربوزے یا تربوز لگے ہوئے ہیں. साथ ही आलू बन रहे हैं, कहीं टमाटर बन रहे हैं, कहीं आम का दरख्त है, और मिट्टी वही है, पानी भी वही है, वही धूप है जो वो खा रहे हैं। और फिर रंग और रूप किस तरह बदलते हैं, कहीं कांटे निकल रहे हैं वहां से, कहीं नहायत खूबसूरत गुलाब के फूल भी हैं, सफेद चमेली है, और फिर खुशबुएं उठ रही हैं कई किस्म की। और वहीं ऐसे वाकयात रूनुमा हो रहे हैं कि एक जानवर गंद पे मुंह मार रहा है, एक मक्खी शहद चूस रही है, एक भंवरा है जो फूलों पर बैठता है, एक कीड़ा है जो गंदगी ढूंढता रहता है, वहां उतरता है सिर्फ, और फूल पे बिठा दो तो बेचारा भूखा मर जाए और उसको शायद तकलीफ हो जाए नाक को कि कितनी बदबूदार चीज पे मैं बैठा हूं। और वही वर्म्स हैं जो समंदर जमीन के अंदर जाकर वो गंदगी खाते और वेस्ट प्रोडक्ट को इस्तेमाल करते, और उसको फिर उन्हीं पौधों के लिए जो खुशबू पैदा कर रहे हैं गिजा बना रहे होते हैं। और कुछ समझ नहीं आ रही किसी को कि क्या हो रहा है, इसके पीछे क्या क्या चीजें हैं, क्यों नहीं हो रहा ये, आखिर क्यों इंसान नहीं देखता, सवाल ये पैदा होता है। इस मसले को कुरान करीम बयान फरमाता है, ला तुदरिकुहुल अबसार हो वह हुवा युदरिकुल अबसार, क्या बेवकूफों तुम्हारी आंखों में ये ताकत नहीं है कि किसी चीज की कुना को मालूम कर सकें, तुम तो अंधे हो अगर अल्लाह का नूर ना उतरे। वो है जो बसीरत अता फरमाता है, वो बसीरत ना अता फरमाए तो तुम्हारी नजरें ठहर जाती हैं, आगे पर्दे पड़े हुए हैं। चुनाचे इसी मजमून को एक खास तरतीब से बड़ी लताफत से कुरान करीम ने खोला जब ये फरमाया, इन्ना फी खल्क समावात वल अर्द वख्तिलाफिल लैल वन नहार लआयातिल लिउलिल अलबाब, कि जमीन व आसमान के तखलीक में और दिन और रात के बदलते रहने में उलिल अलबाब अहले अकल के लिए बहुत निशानात हैं। लेकिन अहले अकल की तारीफ ये फरमाई, अल्लज़ीना यज़कुरून अल्लाह क़ियामन व क़ुऊदन व अला जुनूबिहिम, अहले अकल व दानिश वो लोग हैं जो अपने रब को याद करते हैं दिन को भी रात को भी, खड़े हुए भी और बैठे हुए भी, और जब वो रात को करवटें बदल रहे होते हैं तब भी अल्लाह की मोहब्बत उन पर गलबा पा लेती है और वो उनके सारे वजूद पर हावी हो चुकी होती है। अल्लज़ीना यतफक्करून फी खल्क़ समावात वल अर्ज़, ये वो लोग हैं जब खल्क़ समावात और अर्ज पर गौर करते हैं फिर उनको नजर आता है कि इसके पीछे क्या है। ये भी फरमाया कि उलिल अलबाब वो हैं जो जमीन आसमान की तखलीक पर गौर करते हैं और उस गौर के नतीजे में अल्लाह को याद करते हैं। ऐसा कोई आदमी दुनिया में नजर नहीं आएगा आपको। अल्लाह को याद करने वाले जब गौर करते हैं फिर उनके दिल महक उठते हैं खुदा के प्यार से, उसकी खुशबू से, फिर उनको हर बात में खुदा का हाथ नजर आना शुरू हो जाता है। और जो अपनी ताकत से दुनिया की तलाश करते हैं, हर चीज जो वो मालूम करते हैं वो उनके लिए एक पर्दा होती है, और पर्दे से पीछे पर्दा उठाते चले जाते हैं और आगे पर्दे ही रहते हैं। इन गौर करने वालों से तो बेहतर गालिब का गौर था जो ये कहता है कि यहां वरना जो हिजाब है पर्दा है सास का, महरम नहीं है तू ही नवा है रास का, यहां वरना जो हिजाब है पर्दा है सास का, कि ए अल्लाह सिर्फ कायनात के राजों का तू ही महरम नहीं है, हमने तो देखा कि तूने जो पर्दे डाले हुए हैं वो तो साज के पर्दे हैं, उनसे तेरे नगमे उठते हैं हर पर्दे से। यानी जब मोमिन गौर करे तो उसको हर पर्दे से अल्लाह ताला की हमद के तिराने उठते हुए दिखाई देते हैं, वो साज का पर्दा बन जाता है। और जब दुनिया वाला गौर करता है तो उसका गौर उन पर्दों से उसकी नजर टकरा के वापस आती रहती है और उसको कुछ और नजर नहीं आता। आज साइंस ने इतनी तरक्की कर ली है और ये उन्हीं की मेहनतों का फल है जिनको हम देखते हैं कुरान की रोशनी में, दुरू वज्द में आ जाती है, लेकिन वो उसी तरह अंधे के अंधे हैं। इसलिए कि कुरान करीम फरमाता है, ला तुदरिकुहुल अबसार वहुवा युदरिकुल अबसार वहुवल लतीफुल खबीर, अगर नूरे नबूवत ना उसने भेजा होता, अगर आसमान से खुद नाजिल ना हुआ होता किसी पाक कल्ब के ऊपर और उससे रोशनी ना फैलती तो आंखों की ताकत नहीं थी कि वो अपने खुदा को पा जाते। इतना कामिल इंतजाम है कि उससे बिल्कुल हटकर पीछे जा चुका है वो। اس خاموشی کے ساتھ اس کا انتظام چل رہا ہے، ایسا لطیف اور خبیر ہے وہ کہ اس کو نہ اس کی آواز تمہیں پہنچ رہی ہے چلانے والے کی، نہ اس کو دیکھ رہے ہو چلاتے ہوئے، نہ اس کے کرندے نظر آ رہے ہیں. فرشتے بے انتہا ہیں جو کام کر رہے ہیں، لیکن وہ بھی مخفی در مخفی ہو چکے ہیں. تو یہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا احسان تھا کہ وہ جو آسمان سے نور آپ پر نازل ہوا، اس نے ہمیں بصیرت عطا کی، اس نے اس کائنات کے پیچھے رونما ہونے والے واقعات تک ہماری نظر پہنچائی. کتنا عظیم شان احسان ہے حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم. اور اس دور میں پھر حضرت مسیح موعود علیہ السلام نے اس ایمان کو زندہ کیا. کوئی شک نہیں ہے اس بات میں کہ ایمان ثریا پر جا چکا تھا. ہمارا آقا آسمان پر ثریا سے جا کر واپس لے کے آیا ہے، تب ہمارے دلوں میں ایمان زندہ ہوا ہے. بس اللہ بے انتہا رحمتیں نازل فرمائے اس آقا معلم پر بھی اور اس متعلم پر بھی، حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر بھی، اور آپ کے غلام کامل حضرت مسیح موعود علیہ السلام پر بھی. ان سے ہم نے نور بصیرت پایا تو ہم نے اپنے رب کو دیکھا. اس سے بڑا اور کوئی احسان نہیں ہو سکتا. خدا ہمیں اس احسان کے بدلے میں ہمیشہ ان پر درود اور رحمتیں بھیجنے کی توفیق عطا فرماتا رہے. الحمدللہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله. انتظام سے میری توجہ دوسری طرف منتقل ہو گئی، ایک چیز سے دوسری کی طرف ذہن حرکت کرتا رہا، اور یہ کہنا بھول گیا کہ ان کارکنان کے لیے دعائیں کریں. اللہ تعالیٰ نے ہمارے سلسلے کے خدام کو، بچوں کو بھی، عورتوں کو بھی، بڑوں کو، چھوٹوں کو ایک ایسی پاک روح عطا فرمائی ہے کہ خدا کی خاطر اس طرح کام کرتے ہیں جس طرح کیڑیاں کام کر رہی ہوتی ہیں، بلکہ یہ کہنا چاہیے جس طرح شہد کی مکھیاں کام کر رہی ہوتی ہیں. ہم تک اس انتظام کا شہد پہنچتا ہے، وہ محنت جیسا کہ میں نے بیان کیا نظر سے اوجھل ہو جاتی ہے، اور یہ نہیں پتہ چلتا کہ کس طرح ایک روٹی کے لیے کتنے لمحات خرچ ہوئے ہیں قربانی کے. چھوٹے چھوٹے بچے، چھوٹی چھوٹی بچیاں روٹیوں کی ٹوکریاں اٹھائے ہوئے، سالن کے پیالے لیے ہوئے پھر رہے ہوتے ہیں سب، اور پھر بھی بعض دفعہ مہمان کو پوری طرح تسکین نہیں پہنچا سکتے، اس پہ پھر وہ شرمندہ بھی ہوتے ہیں. مجھ سے ایک بچی نے کہا کہ میری ایک بچی نے کہ ابا مجھے پتہ نہیں لگا، میں نے تو بہت کوشش کی کہ ٹھیک طرح کھانا پہنچاؤں، لیکن آج صبح ایک عورت نے کہا بی بی سواد نہیں آیا. تو میں کس طرح سواد پہنچاؤں، مجھے نہیں پتہ لگ رہا. تو یہی حال سب بچوں کا ہے، ان کی تو پوری کوشش ہوتی ہے کسی طرح ہمارے مہمانوں کو سواد پہنچ جائے، لیکن بعض ایسا نہیں بھی آتا. تو ان سب کے لیے دعائیں کریں، ان کارکنوں کی روح کو اللہ ہمیشہ زندہ رکھے، اپنے فضلوں کا وارث بنائے، اس کے نتیجے میں ان پر پیار کے ساتھ ظاہر ہو، اور یہ محسوس کریں کہ ہمارا اجر دینے والا ہمارا خدا ہے، اور دنیا سے ہمیں قطعاً کسی وزیر کی نہ امید رکھنی چاہیے نہ اس کے گمانے ہیں. ہمیشہ خالصتاً للہ ہمارے کارکن کام کرتے رہیں، خدمت خلق والے بھی ہیں، لنگروں میں کام کرنے والے، دیگر انتظاموں میں، ملاقات کے انتظام کرنے والے، باہر سے آنے والے، ربا میں رہنے والے. ایک عجیب ٹیم ہے، ایسی چیز کسی نے دنیا میں دیکھی نہیں ہوگی، کوئی نہیں ہے ایسی جماعت دنیا میں، یہ میں آپ کو یقین دلا دیتا ہوں.
بعض غیر بھی محسوس کرتے ہیں. وہاں سے باہر سے ایک مہمان آئے ہوئے تھے, انہوں نے ان کا تاثر یہ تھا, انہوں نے یہ کہا اپنے ایک دوست سے کہ ایسی چیز ہے ہی کہیں نہیں دنیا میں, یہ جو لوگ میں نے دیکھے ہیں یہ قوم ہی الگ ہے, کوئی ان کی نظیر نہیں ہے کہیں. اور واقعہ یہی ہے, یہ بھی نور نبوت کا احسان ہے. خدا کی طرف سے جب تک نور نازل نہ ہو دنیا زندہ نہیں ہوا کرتی. یہ زندگی کے آثار ہیں جن کو ہم دیکھ رہے ہیں. اللہ تعالیٰ ان سب کو جزائے خیر عطا فرمائے. عباد اللہ رحمکم اللہ, ان اللہ یامر بالعدل واللسان وإيتاء ذی القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم ودوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ.